الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير المعين صلى الله على سيدنا محمد وآله الطاهرين. ہماری گفتگو قرآن کریم میں سورہ برات کے ضمن میں چل رہی تھی کہ پہلی آیت میں ہم نے ملاحظہ کیا کہ خداوند متعال فرماتا ہے کہ براءتم من اللہ ورسولہ الی الذین عاہدتم من المشرکین. اس آیت کریمہ میں ہم نے گزشتہ درس میں مطالعہ کیا تھا کہ اللہ سبحانہ وتعالی نے اعلان کیا ہے کہ اللہ اور اس کا رسول وہ بری ہے ان مشرکین سے جن سے تم لوگ معاہدہ کر چکے ہو، یعنی اس معاہدے کی اب حیثیت کوئی نہیں رہی اور اللہ تعالیٰ کی جانب سے یہ معاہدہ کل عدم قرار پاتا ہے. اس آیت کریمہ میں برات کا معنی آپ کی خدمت میں ذکر کیا گیا اور تعہد اور عہد قرآن کریم کی نگاہ میں فقہی احکام سے اس کا فرق اور وعد اور عہد میں فرق ہم نے ملاحظہ کیا. اسی ضمن میں ہم نے قرآن کریم کا یہ حکم بھی مطالعہ کیا تھا کہ قرآن واضح طور پہ بیان کرتا ہے کہ اوفو بالعہد ان العہد کان مسئولا، سورہ اسراء آیت نمبر 34، کہ عہد و پیمان کو پورا کرو اور اللہ سبحانہ وتعالی بے شک عہد کے بارے میں پوچھا جائے گا اور اللہ تعالیٰ اس کے بارے میں سوال کرے گا. اور اسی طرح قرآن کریم نے کئی آیات میں عہد توڑنے والوں کی مذمت فرمائی ہے. سورہ بقرہ آیت نمبر 27 میں جیسے ارشاد ہوتا ہے الذین ينقضون عهد الله من بعد ميثاقه، اور وہ لوگ جنہوں نے اللہ کے میثاق کو قائم کرنے کے بعد اس کے عہد و پیمان کو اللہ کے عہد و پیمان کو توڑ ڈالا، تو یہاں پہ مذمت کی گئی ہے. یا اسی طریقے سے سورہ نساء آیت نمبر 155 میں بھی ہے فَبِمَا نَقْضِهِمْ مِيثَاقَهُمْ وَكُفْرِهِمْ بِآيَاتِ اللَّهِ وَقَتْلِهِمُ الْأَنْبِيَاءَ بِغَيْرِ حَقٍّ، کہ اور ان کا پہلا جرم کیا بیان کیا گیا کہ انہوں نے اپنے میثاق کو، جو میثاق لیا گیا تھا، وہ توڑ ڈالا. سورہ مائدہ آیت نمبر 13 میں بھی ارشاد باری تعالیٰ ہوتا ہے فَبِمَا نَقْضِهِمْ مِيثَاقَهُمْ لَعَنَّاهُمْ، کہ انہوں نے جو اپنے میثاق اور عہد و پیمان کو توڑا تو اس کی وجہ سے اللہ سبحانہ وتعالی نے ان کے اوپر لعنت بھیجی ہے. وَجَعَلْنَا قُلُوبَهُمْ قَاسِيَةً، اور ان کے دلوں کو پھر ہم نے قسی، سخت کر دیا، قساوت ان کے دلوں میں سختی کو لے آیا. یا اسی طرح سورہ انفال میں تذکرہ ہے کہ آپ نے ان میں سے جن سے عہد کیا ہے پھر انہوں نے اپنے عہد کو خود ہی توڑ دیا، فَكُلِّ مَرَّةٍ هُمْ لَا يَتَّقُونَ، وہ اپنے عہد و پیمان کا بچاؤ کرنے والے، اس کی حفاظت کرنے والے نہیں ہیں. اب آپ ان آیات میں دیکھ رہے ہیں کہ مذمت شدت سے وارد ہو رہی ہے کہ جنہوں نے عہد و پیمان اور نقص کو توڑا، جیسے سورہ رعد آیت نمبر 20 میں بھی ہے الَّذِينَ يُوفُونَ بِعَهْدِ اللَّهِ وَلَا يَنْقُضُونَ الْمِيثَاقَ، اللہ نے ان لوگوں کی تعریف کی ہے کہ جو اللہ کے عہد و پیمان کو وفا کرتے ہیں، نبھاتے ہیں اور اس میثاق کو کسی صورت بھی نہیں توڑتے. ان لوگوں کی اللہ تعالیٰ نے تعریف کی ہے اور ان لوگوں کی مذمت کی ہے کہ جنہوں نے اللہ کے عہد و پیمان کو توڑ ڈالا اور خداوند متعال نے سخت ترین عذاب کا وعدہ کیا ہے، ان کی پر لعنت بھیجی گئی ہے. سورہ نحل آیت نمبر 51 میں بھی ارشاد ہوتا ہے وَأَوْفُوا بِعَهْدِ اللَّهِ اِذَا عَاهَدْتُمْ، کہ جب تم اللہ سے عہد و پیمان باندھ لو تو تم لوگوں کو چاہیے کہ تم لوگ اپنے اللہ سے کے عہد کو، جو اللہ کا عہد و پیمان ہے، اس کو پورا کرو. وَلَا تَنْقُضُوا الْأَيْمَانَ بَعْدَ تَوْكِيدِهَا، اور یہ جو ایمان تم لوگوں نے باندھا ہے، یعنی یہ جو تم نے معاہدے کیے ہیں یا قسمیں اٹھائی ہیں یا حلف برداری کی ہے، میثاق باندھا ہے، اس کے باندھنے کے بعد کوئی حق نہیں پہنچتا کہ تم لوگ اسے توڑ ڈالو، توڑنے کا حق موجود نہیں ہے. لہذا آپ نے ان آیات میں دیکھا کہ عہد و پیمان کو قائم رکھنے کی کس قدر تاکید کی گئی ہے. اسی طریقے سے قرآن کریم نے ابرار ان لوگوں کو قرار دیا ہے کہ جو لوگ اس عمل کو، یعنی عہد वफ़ाए अहद पूरा करते हैं, अपने वफा अहद को वफा करते हैं, पूरा करते हैं। वलमूफून अब अहदहिम इदा आहदू, जब भी ये आपस में मुआहदा करें तो उसको वफा करते हैं, मुकम्मल तौर पर अंजाम देते हैं। ये आयात आपकी खिदमत में तेज़ी से इसलिए पढ़ी गई कि यहाँ पर हम इस सवाल को दोबारा उभारें और आगे चलें कि फिर अल्लाह सुबहानु ताला क्यों इस बात का यहाँ पर इजहार फरमा रहा है कि बराअतुन मिन अल्लाह व रसूलिही, अल्लाह और उसके रसूल की तरफ से बरात है, बेजारी है कि जो मुशरिकीन से तुमने अहद पैमान बांधा था अब उसकी कोई हैसियत अल्लाह की तरफ की जानिब से नहीं है। इसलिए जो मुआहदे तुम लोगों के दरमियान मुशरिकीन और तुम ए मोमिनों मुसलमानों तुम्हारे दरमियान हुए थे, अब अल्लाह सुबहान व तआला यानी ये जो 9 हिजरी हज अकबर का दिन है, इस दिन के बाद से कोई उसकी अहमियत और कोई उसकी हैसियत नहीं, अल्लाह ताला ने वाहद पैमान बातिल करार दे दिया है। यहाँ भी ये सवाल पैदा होगा कि ख़ुद तकरार से आयात में उन लोगों की तशवीक की गई है और वाजिब हुक्म दिया गया है औफू बिल अहद, या ये कहा गया कि तुम अल्लाह के अहद को पूरा करो कि अल्लाह का जो अहद है वो कायम करने के बाद नहीं तुम तोड़ सकते। इनमें आप अगर सीगा देखें तो सीगा यहाँ पर फ़ेल अम्र का है, औफू बिल अहद इन्नल अहद काना मसूला, एक अमूमी हुक्म है, मुआहदा करो तो पूरा करो, इसके बारे में तुमसे पूछा जाएगा। या सूरतुन्नहल आयत नंबर 91 में 91 नंबर आयत में है, वाऊफ बिअहदिल्लाहि इदा आहदतुम, जब तुमने मुआहदा कर लिया तो अल्लाह के अहद को पूरा करो। तो इधर सवाल ये पैदा होता है, एक तरफ अल्लाह सुबहानो ताला के अहद को निभाने वालों की तशवीक है, हुक्म दिया जा रहा है कि अहद को पूरा करो, दूसरी तरफ अल्लाह ताला ने उन लोगों की शदीद मुज़म्मत की है कि जिन्होंने अल्लाह के अहद व पैमान को तोड़ा है, नहीं निभाया, मीसाक तोड़ा है, उनके ऊपर लानत भेजी है, उनकी मुतादिद आयात में अल्लाह ताला ने तौबीख की है, सरजनिश की है, सख्त सज़ा उन्हें सुनाई है। यहाँ तक कि ये भी आयात में एक और इस तरह से भी आयात वारिद हुई है, वला तश्तरू बिअहदिल्लाहि थमनन क़लीला, अल्लाह के इस अहद व पैमान को तुम थोड़ी सी कीमत के ऊपर मत फरोख्त करो, सही है, मत इसे बेचो, यानी अल्लाह का जो अहद है, वकाना अहदुल्लाह मसूला, अल्लाह के अहद के बारे में सवाल किया जाएगा। यहाँ पे अगरचे अभी हमारा टॉपिक अल्लाह का अहद नहीं है कि वो क्या है अल्लाह का अहद, यहाँ पे मुशरकिन से होने वाले मुसलमानों के मुआहदे हैं, अभी हम इस मौजू की तरफ मुंतकिल नहीं होंगे कि कुरान करीम में अल्लाह के अहद से क्या मुराद है, कि इसमें अभी हम नहीं जाते, लेकिन ये आयात हमें ये बताती हैं कि खुदावंद मुताल अहद व पैमान को पूरा करने का खसूसी हुक्म तकरार से कुरानी आयात में बयान फरमाता है। नंबर दो, जो अल्लाह से अहद व पैमान हुआ है उसके ऊपर और ज़्यादा ताकीद है कि उसे हतमन अंजाम तुम दो। नंबर तीन, जिन्होंने मीसाक और अहद व पैमान को तोड़ा शदीद मुज़म्मत वारिद हुई है। तो ये जो तीन हमारे पास पॉइंट्स हैं, इधर इनकी रोशनी में ये सवाल यकीनन उभरता है, फिर अल्लाह सुबहानो ताला ने इस आयत में क्यों मुशरिकीन से मुसलमानों के हुए हुए मुआहदों को मुलगा और बरतरफ और उनकी हैसियत को ख़त्म करार दिया है, यानी उनको तोड़ डाला है उन मुआहदों को, उनकी कोई कीमत और हैसियत नहीं है। इसका जवाब हम पहले भी पा चुके हैं और वो ये है कि दर हकीकत मुशरिकीन ने अहद तोड़ा था, और कुरान करीम में अल्लाह ताला ने ये ज़ाबता वाज़ तौर पे पेश किया है कि अगर ये मुशरिकीन तुमसे अहद तोड़ दें या तुम्हें इनकी खयानत का डर हो तो इनके मुआहदों को लेके एक मसलन बिलफर्ज आम आदि आमी ज़ुबान में अगर हम बात करें, कूड़े की टोकरी में फेंक दो ताकि मामला बराबर हो जाए, इन्होंने तुमसे अहद शिकनी की है, अहद तोड़ डाला है जो तुमने किया था, अब इनके अहद की तुम्हारी नज़र में भी कोई हैसियत और कीमत नहीं होनी चाहिए। लिहाजा सूरह अनफाल आयत नंबर 58 में आप मुलाहिज़ा करें, और इसको आयतुल्लाह तबारकुल्लाह रहमतुल्लाह अलैह ने तफसीरुल मीज़ान में दलील बना के पेश किया है कि अगर मुशरिकीन अहद व पैमान को तोड़ दें या जो भी अहद व पैमान हो, जो तरफ अहद व पैमान को तोड़ डाले फिर दूसरी तरफ जो है वो इस जगह पर नहीं, ये मुआज़िब इसके ऊपर नहीं है या दूसरी तरफ के लिए लाजिम नहीं है कि वो इस मुआहदे को پورا کریں، یعنی پابند نہیں ہیں، دوسری طرف پھر پابند نہیں رہے گی. مثلا دو فریقوں میں، دو جماعتوں میں ایک معاہدہ ہوا، اس معاہدے کی جو شقیں تھیں اس کی مخالفت پہلے فریق نے کر دی، جب پہلے فریق نے کر دی تو دوسرا فریق تب بھی معاہدے کے اوپر کاربند رہے اور پابند رہے، یعنی اب وہ آزاد ہے اور وہ بھی اب اس عہد و پیمان کے اوپر عمل نہیں کرنے کا پابند، اور کوئی اس کے اوپر، اس کی گردن کے اوپر نہیں آتا اگر وہ مخالفت اس عہد و پیمان کی کرتا ہے. لہذا اس آیت کو ملاحظہ کریں جس میں یہ ضابطہ مسلمانوں کو دیا جا رہا ہے. وَإِمَّا تَخَافَنَّ مِن قَوْمٍ خِيَانَةً، اگر تم لوگوں کو، یعنی اے رسول آپ کو یہ خوف ہے کسی قوم سے کہ وہ خیانت کریں گے، یعنی عہد و پیمان توڑنے کا خوف اور ڈر ہے، یعنی ایسے آثار نمایاں ہو چکے ہیں، ایسی صورت وجود میں آ چکی ہے کہ انہوں نے خلف وعد کیا ہے، خلف عہد کیا ہے، یعنی نقض. ہم پہلے پڑھ چکے ہیں کہ وعدے کو توڑے تو خلف وعد لفظ آتا ہے، اس لیے اللہ سبحانہ وتعالی نے وعد خلافی کو لا یخلف المیعاد قرار دیا ہے، خلاف کا لفظ استعمال ہو. لیکن جہاں جہاں قرآن کریم میں عہد کا لفظ آئے وہاں پہ عہد توڑنے کو خلاف عہد کا لفظ استعمال نہیں کیا، بلکہ کیا استعمال کیا ہے؟ نقض عہد، صحیح، نقض کا لفظ استعمال کیا ہے. تو یہاں پہ بھی اس کی ہم رعایت کریں گے جو پیچھے پڑھ چکے تھے ہم، کہ اگر کسی قوم سے یہ خطرہ ہے، سورہ انفال آیت نمبر 58، کہ اگر آپ کو کسی قوم سے خطرہ ہے کہ وہ قوم نہیں اپنے عہد و پیمان پہ باقی رہے گی یا نہیں اپنے عہد و پیمان پر باقی، فَمْبِذْ إِلَيْهِمْ، تو یہ اٹھا کے معاہدہ انہی کے اوپر دے مارنا چاہیے، یا اس کو آپ انہی کی گردن پہ ڈال دیں، اسے پورا کرنا لازم نہیں ہے. عَلَى سَوَائِن، تاکہ معاملہ کیا ہو جائے، دونوں طرف پھر برابر ہو جائے. انہوں نے رعایت نہیں کی، ہم پر بھی رعایت کرنا لازم نہیں ہے. انہوں نے عہد و پیمان کی پابندی نہیں کی، ہمارے اوپر بھی عہد و پیمان کی پھر پابندی کرنا لازم نہیں ہے. تب تک لازم ہوتی ہے جب دونوں فریق عہد و پیمان کے اوپر عمل پیرا ہوں. ان اللہ لا یحب الخائنین، اللہ ان خیانت کاروں سے محبت نہیں کرتا. یہ ہمارے پاس بیان جب آیا، ادھر ایک اور نقطہ ہم لے کے جائزہ لیتے ہیں تیزی کے ساتھ نبی صلی اللہ علیہ وسلم کی حیات طیبہ کا، کہ کون کون سے معاہدے ہوئے اور ان معاہدوں کو کس نے توڑا، معاہدہ شکن کون افراد تھے. وہ نقطہ ہم یہ ہے کہ براءت من اللہ و رسولہ الی الذین عاہدتم من المشرکین، آیا یہاں پہ تشریعی حکم ہے، یعنی شریعت کے عنوان سے ایک حکم دیا گیا ہے، یا یہ نہیں بلکہ دستوری ایک حکم ہے جو کہ حکومتی سلسلے میں دیا جاتا ہے. علامہ طباطبائی رحمۃ اللہ علیہ قائل ہیں کہ قرآن کریم کی زبان جو ہمارے سامنے کلام الہی ہے، اس میں جہاں جہاں تشریع مراد ہے وہاں پہ اللہ نے اپنے ساتھ کسی کو شامل نہیں کیا، حتیٰ نبی صلی اللہ علیہ وسلم کو اپنے ہمراہ شامل نہیں کیا. اس کا یہ مطلب نہیں ہے کہ تشریع کے مرحلے میں نبی صلی اللہ علیہ وسلم کا کوئی کردار ہی نہیں ہے، یعنی احادیث میں ہمارے پاس موجود ہے کہ اللہ سبحانہ وتعالی نے اور اپنے نبی کی طرف ایک چیز کی نسبت دیتے ہوئے احکام کو ذکر فرمایا ہے. لیکن اگر آپ قرآن کریم کی آیات کو دیکھیں، علامہ طباطبائی رحمۃ اللہ علیہ انہی آیات کے ضمن میں المیزان فی تفسیر القرآن میں تحریر فرماتے ہیں کہ جب تشریعی طور پہ کوئی حکم آیا ہے جسے آپ شریعت قرار دیتے ہیں، حلال حرام کے مسائل قرار دیتے ہیں، تو قرآن کریم نے اس نوع کے جتنے بھی فرامین ہیں، کلام ہیں، آیات ہیں، اس میں تمام کی نسبت اپنی طرف دی ہے، کسی کو بھی شریک قرار نہیں دیا، حتیٰ کہ نبی صلی اللہ علیہ وسلم کو بھی اس میں شریک قرار نہیں دیا، مگر یہ کہ تین موقعوں پہ اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو شریک قرار دیا ہے، ہمراہ واو عطفہ کے ذریعے سے اس حکم میں شامل کیا ہے. ایک ہے جب بھی حکومت ولائی ہیں، یعنی سیاسی امور. نمبر دو، جب بھی قضائی قضاوت کے امور آ جاتے ہیں، یعنی جب بھی قضاوت کرنا یا عدالتوں سے جو مربوط مسائل ہیں اس کے لیے رجوع اللہ کی طرف کرنا ہے، تو نبی صلی اللہ علیہ وسلم کے کردار کو اجاگر کیا ہے. اگر سیاسی اور حکومتی اور ولائی مسائل ہیں تو اس مورد میں بھی اجاگر کیا ہے، اللہ سبحانہ وتعالی نے نبی صلی اللہ علیہ وسلم کے کردار کو اور اپنے ہمراہ ان کا بھی تذکرہ کیا ہے. اور تیسری چیز ہے رفع الخصومہ، لڑائی جھگڑے ختم کرنا. جب لڑائی جھگڑے ختم کرنے کی باری آئی تو تب بھی اللہ تعالیٰ نے اپنے بعد आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत और उनकी हस्ती को बरमला तौर पे पेश किया। हम इब्तदाई दुरूस में ये नुक्ता पढ़ चुके हैं कि इसमें दर हकीकत इस मनसब की और इस ओहदे की अहमियत है कि जो हर माशरे में हर दौर में लाजिम है, और अल्लाह ताला ने इसकी अहमियत को ज़िक्र किया है और नबी सल्लल्लाहु अलैहि वसल्लम का तस्करा फरमाया है। लिहाजा अल्लामा तबातबाई रहमतुल्लाह अलैह इस बात के कायल हैं, ये जो पहली आयत है बराअतुन मिनल्लाह व रसूल ही, यहाँ पे चूंकि रसूल को अपने हमरा शुमार किया है लिहाजा ये हुक्म दर हकीकत हुक्म विलाई है, दस्तूरी कमल है, हुकूमत हासिल होने के बाद बेअनवाने हाकिम वहाँ पे इसका ऐलान करवाना मकसूद है। तो इसलिए नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह सुबहान तआला ने यहाँ पर अपने हमरा जो है ज़िक्र किया है। हम ये 2 से 3 आयात को तेज़ी से एक तनाजुर में देख लें कि यहाँ पे असल मामला क्या अंजाम पा रहा है, ताकि इस शुबे का जवाब भी हमें मुयसर आ जाए कि यहाँ पे अल्लाह ताला क्यों अहद व पैमान को नक्ज़ और तोड़ने और उनके इजरा के जो है वो सिलसिला ख़त्म होने का ऐलान कर रहा है, बेजारी का हुक्म दे रहा है। दर हकीकत मुशरकीन मक्का जब 8 हिजरी को मक्का फतह हो गया तो उस साल मुसलमानों ने मरासिम मुशरकीन के हमरा अंजाम दिए। अगले साल हज का जब आया मौका 9 हिजरी को, चूंकि यही खाना काबा बुतों से भरा हुआ था, मुशरकीन की जारहदारी थी और उन्हीं के मातहत इसकी सारी इंतज़ामिया मौजूद थी, लिहाजा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम नई तशरीफ़ ले गए और मुसलमानों ने हज मुशरकीन के हमरा किया। लेकिन इसी असना में आयात नाजिल हो गई और आयात में ये पैगाम दिया गया कि मक्का और बिलखसूस खाने काबा ये मुकद्दस और पाकिज़ा जगह है, लिहाजा इधर मुशरकीन के लिए अब कोई गुंजाइश नहीं है। मुशरकीन चूँकि अहदो पैमान तोड़ चुके हैं तो इसलिए अब इन मुशरकीन के साथ हमारे भी मुआहदे टूट गए, ये पहली आयत होगी। दूसरी आयत, ये जिन मुशरकीन से ताल्लुक़ ख़त्म किया, फसीहू फिल अर्द, ज़मीन के ऊपर फिरो, अरबाता अशहरिन, 4 महीने, यानी 4 महीने तुम्हारे पास वक्त है, या मुसलमान हो जाओ और नमाज और ज़कात अदा करो कि अभी नीचे की आयत में ये हुक्म आ रहा है, और अगर तुमने अपने शिर्क पर बाकी रहना है तो फिर इधर से बोरिया बिस्ता समेटो। सिर्फ 4 महीने, इन 4 महीनों में जो तुमने आवारा गर्दी करनी है, इधर सियाहत जो है ना ये उनकी एक इस्तेहज़ा के ऊपर आया है। एक सियाहत होती है हमारे यहाँ तफरी के माना में, लेकिन अरबी ज़ुबान में ज़रूरी नहीं है कि तफरी के माना में इंसान का इधर उधर फिरना, जैसे कहते हैं कि आवारा सूरत में फिरना, इसको सियाहत से ताबीर करते हैं। इसलिए तुम अपना बंदोबस्त कहीं पे भी जाके करो, हमें इससे गरज नहीं है, लेकिन खाना काबा और मक्का में तुम लोगों के लिए गुंजाइश, बिलखसूस ये खाना काबा के साथ ख़ास है, बाद में मक्का के लिए भी ये हुक्म आ गया कि मक्का में मुशरिक काफिर दाखिल नहीं हो सकता। लिहाजा बैतुल्लाह में 4 महीने तुम्हारे पास टाइम है, इस सरजमीन के ऊपर रहो, इसके बाद ये सरजमीन तर्क कर दो। इसके बाद अगर तुम कहीं नज़र आए तो मुसलमान तुम्हें कत्ल कर देंगे। लिहाजा ये अहदो पैमान भी तुम लोगों से टूट चुके हैं चूँकि तुम लोगों ने तोड़ दिए। अच्छा, अब मक्का में तुम लोग खाना काबा में नहीं आ सकते, तुम्हारे पास 4 महीने हैं, इन 4 महीनों में अपना बंदोबस्त करो और फिर बोरिया बिस्तरा समेट के ऐसे गायब हो कि नज़र ना आओ कहीं पे, जहाँ नज़र आओगे वहाँ पे तुम्हारी सज़ा कत्ल है। अच्छा, लेकिन इससे मुस्तस्ना किया उन लोगों को कि जिन लोगों ने अहद पैमान नहीं तोड़ा था, उनको कब तक मोहलत दी? जिन्होंने अहद पैमान, ये चंद अफराद थे या चंद कबाइल थे, तस्करा नहीं वारिद हुआ कितने थे, बहरहाल मुशरकीन को 2 हिस्सों में तकसीम कर दिया, जो अहद पैमान जिनसे बांधा गया था वो मुशरकीन 2 हिस्सों में तकसीम हो गए। एक वो है कि जिन्होंने खुद तोड़ दिया अहद पैमान अपने, अब उनके अहद पैमान की कोई हुरमत बाकी अल्लाह की निगाह में नहीं है। दूसरे वो मुशरकीन हैं कि जिन्होंने अहद पैमान नहीं तोड़ा, तो उनको ये कहा गया कि जो मुद्दत तुम्हारे साथ तय है उस मुद्दत तक तुम रह सकते हो, लेकिन उस मुद्दत के बाद फिर तुम्हारे लिए भी वही हुक्म है, लिहाजा उनका एहतराम किया उनकी मुद्दत तक, जितनी उनकी मुद्दत, 1 साल है, 2 साल है, या जो भी उनकी मुद्दत मुसलमानों के मुआहदे में थी, चूँकि उन्होंने मुआहदे को नहीं तोड़ा, इसलिए मुसलमान भी पाबंद हैं कि अपने उस मुआहदे को वफा करें, पूरा करें। अच्छा, इसमें जो आयत नंबर 3 है, गालिबा आयत नंबर 3 में दोबारा इस बात का तकरार है जो पहली आयत में, आयत नंबर 4 में दोबारा इस बात का, नहीं ये है आयत नंबर 3, जी हाँ आयत नंबर 3 में इसका तकरार है कि व आज़ानुन मिन अल्लाह व रसूल ही इलन्नास यौम अल हज अकबर, कि अल्लाह और उसकी रसूल की तरफ से ये अमूमी ऐलान किया जाता है हज अकबर के दिन कि अल्लाह ताला अल्लाह मुशरिकीन से बरी है और उसका रसूल भी मुशरिकीन से बरी है, और अगर तुम लोगों ने तौबा कर ली फ़ा खैरुल्लकुम, तुम्हारे लिए बहुत अच्छा, व इन तवल्लई तुम, लेकिन अगर तुम अपने शिर्क पे डटे रहे और मुंह फेर के चले गए हक से, फ़ालमू तो जान लो, अन्नकुम गैर मुअजिज़िल्लाह, तुम अल्लाह को नहीं हरा सकते, आजिज़ नहीं कर सकते, ज़ईफ़ नहीं कर सकते। वबशर الذين كفروا بعذاب أليم, ए रसूल आप इन्हें अजाब अलीम की, इन काफिरों को बशारत दे दें, अजाब अलीम तुम्हें मिलेगा। यहाँ पर एक सवाल उभरता है कि पहली आयत में भी यही है, बरात मिन अल्लाह व रसूल, अल्लाह और उसका रसूल मुशरिकीन से किए गए मुआहदों से बरी है। आयत नंबर 3 में फिर यह है कि आज़ान मिन अल्लाह व रसूल ही दोबारा के ऐलान किया जा रहा है कि वह मुशरिकीन से बरी है, तो ये तकरार है क्या? तफसीर मीज़ान में अल्लामा तबातबाई रहमतुल्लाह इस बात के कायल हैं, ये तकरार नहीं है, क्योंकि पहला जो है वो ये बताना मकसूद है कि मुशरिकीन से जो मुआहदे हुए हैं उन मुआहदों की अब कोई हुरमत और कोई एहतराम अल्लाह और उसके रसूल की निगाह में बाकी नहीं है, चूँकि उन्होंने खुद अपने हद पैमान तोड़ दिए। और सूरह अनफाल आयत नंबर 58 में आप पढ़ चुके हैं कि अगर एक फरीक तोड़ दे और तुम्हें उससे खयानत का डर है तो ठीक है, तुम्हारे लिए भी उसके ऊपर अमल करना लाजिम नहीं है, वो उठा के दे मारो और मामला बराबर हो जाए। लेकिन ये जो तीसरी नंबर आयत है इसमें लोगों को ऐलान है, पहले में मुशरिकीन को फ़कत बाखबर किया गया है, लेकिन आप देखें उसमें लफ्ज़ क्या आ रहा है आयत नंबर 3 में, अमूमी दस्तूर का नहीं होता कि आज़ान मिन अल्लाह व रसूल ही इलन्नास, लोगों को यह अब ऐलान कर दो। यानी इसकी मिसाल इसी तरह से है कि पहले वो तबका कि जिन्होंने ये जुर्म अंजाम दिए उन्हें खबरदार किया गया और उन्हें खबर पहुंचाई गई है कि आपके जो मुआहदे हैं चूँकि आपने खुद तोड़ दिए हैं इसलिए उनकी हुरमत और उनका तकद्दस एहतराम और पाबंदी हमारे ऊपर लाजिम नहीं है, हमारी निगाह में हम उससे बरी और बेजार हैं। ये तो खबर उन्हें हो गई, लेकिन क्या एक पूरे मसलन जैसे टीवी के ऊपर पूरे के पूरे पाकिस्तान के लिए अब ऐलान होता है, ये वाला ऐलान हुआ या नहीं हुआ? इसे कहते हैं रस्मी हुकूमती ऐलान। तो रस्मी हुकूमती ऐलान फिर आयत नंबर 3 में बयान किया गया जो तमाम लोगों के लिए था, आज़ान मिन अल्लाह व रसूल ही। आज़ान किसे कहते हैं? ऐलान करने को, अरबी ज़ुबान में ऐलान कर, मतलब जब नमाज का वक्त होता है तो ऐलान किया जाता है, अल्लाह ताला की तरफ से पुकारा जाता है कि हया अला खैरिल अमल, सबसे बेहतरीन अमल की तरफ आ जाओ, हया यानी जल्दी करो, जल्दी से भाग के आओ सारे काम छोड़ के। लिहाजा यहाँ पे भी आपने देखा कि आज़ान उन मिन अल्लाह व रसूल, अल्लाह और उसके रसूल की तरफ से क्या है? ऐलान है। किस चीज़ का ऐलान? किस किन के लिए ऐलान है? तमाम लोगों के लिए। बस पहली आयत में तमाम लोगों के लिए नहीं था, हाँ जिन्होंने है तोड़ा बस ये खबर दिया कि उसकी कोई हैसियत नहीं है, सिर्फ इतनी। अब उधर खबर दी जा रही है, चाहे वो तबका मुख्तसर सा मोमिनीन का हो या मुशरिकीन तक ये बात पहुँचाई जाए, अल्लाह ताला ने खबर दी है कि तुम्हारे अहद पैमान की कोई हैसियत अब बाकी नहीं रही चूँकि तुमने खुद अहद पैमान अपने सारे तोड़े हैं। लेकिन आयत नंबर 3 में रस्मी ऐलान किया जा रहा है कि तमाम लोग बाखबर हो जाएँ, अल्लाह और उसका रसूल मुशरिकीन से बरी है और उन्होंने जो अहद पैमान किए हैं उनसे बरी है। और फिर वही कि 4 महीने मुद्दत है, तुम अपने नकल मकानी, ये भी अल्लाह ताला की तरफ से रहमत है कि 4 महीने दे दिए कि बोरिया बिस्रा समेट के अगर कहीं छुप छुपा सकते तो छुप जाओ, वाइल्ला जहां तुम नज़र आए वहां पे तुम कत्ल कर दिए जाओगे। हम यहां से इस बहस में दाखिल हो जाते हैं क्योंकि फसीहु फिल अर्द अरबाता अशहरिन 4 महीनों से क्या मुराद है, इसके ऊपर इख्तलाफ वारिद हुआ है, इसको हम बाद में देखते हैं। लेकिन पहले इस मौजू को मुतालिया कर लें कि अहद पैमान نبی صلی اللہ علیہ وسلم کی زندگی میں کس کس نوعیت کے ہوئے تھے. دیکھیں عہد و پیمان کے بغیر کوئی قوم زندہ نہیں رہتی، مجبور ہوتی ہے عہد و پیمان باندھنے پہ. عموماً قبائل آپس میں عہد و پیمان باندھ کر بڑے معرکوں میں حصہ لیا کرتے تھے، جیسا کہ جناب ابو طالب علیہ الصلوۃ والسلام چونکہ بہت با اثر سردار تھے اور ان کے ہوتے ہوئے نبی صلی اللہ علیہ وسلم کے اوپر قاتلانہ حملہ نہیں کیا جا سکتا تھا یا جرت نہیں کی جا سکتی تھی ان کی طرف بڑھا جائے. اب جب جناب ابو طالب کی وفات ہو گئی تو اس کے بعد ان میں جرت پیدا ہوئی، لیکن ابھی بھی ایسی جرت نہیں تھی کہ اپنے چہرے اور شناخت کے ساتھ آ کے وہ کیا کریں، نبی صلی اللہ علیہ وسلم کے اوپر وار کریں. جناب حمزہ علیہ السلام موجود تھے، لہذا ایک قوت پھر بھی تھی، لیکن عام الحزن قرار دیا نبی صلی اللہ علیہ وسلم نے اس سال کو جب جناب ابو طالب و جناب خدیجۃ الکبریٰ علیہ السلام ام المومنین وہ اس دنیا سے رخصت ہوئیں. یہ دونوں شخصیات ایک ڈھال تھے نبی صلی اللہ علیہ وسلم کے لیے، لہذا وہ ڈھال جب ہٹ گئی تو اب سورج کی تیز تپش جو ہے وہ ان کے وجود اقدس کے اوپر پڑنے لگی اور جلانے لگی، لہذا اس کا احساس اور حزن کا ایک عجیب عالم تھا، چونکہ جو الفت اور محبت ان ہستیوں کی قربانیوں اور وفا کی وجہ سے نبی صلی اللہ علیہ وسلم کے دل میں تھی، اس کی وجہ سے ان کے جانے سے آن حضرت صلی اللہ علیہ وسلم بہت محزون ہوئے اور غمزدہ ہوئے. بہرحال دن گزرے اور انہوں نے پکی ٹھان لی مشرکین نے، کیونکہ پتہ لگ گیا کہ اب یہ مسلمان ہجرت کر رہے ہیں، کیونکہ ایک وفد تو پہنچ گیا نجاشی کے پاس، تو انہیں اندازہ ہو گیا کہ آن حضرت صلی اللہ علیہ وسلم بھی ہجرت کرنا چاہ رہے ہیں، تو انہوں نے خفیہ طور پہ ان کو قتل کرنے کی سازش کی. لیکن کون قتل کرے، ادھر معاہدہ کیا، جتنے بھی قبائل تھے سب نے معاہدہ کیا کہ ہماری طرف سے ایک ایک بندہ آئے، کیونکہ بڑے معرکے اور بڑے قدم نئی معاہدوں کے بغیر اٹھائے جا سکتے، آج کے دور میں بھی اٹھانا ممکن نہیں ہے. آج کے دور میں بھی اتحادی ممالک آپس میں بن جاتے ہیں، جیسے صہیونی بلاک ایک بنا ہوا ہے کہ امریکی حکومت، برطانوی حکومت اور پوری ریاست اسرائیل کی حکومت سمیت پوری ریاست، یہ ایک بلاک بنے اور انہوں نے اپنے ماتحت جبری طور پہ کینیڈا اور یورپین یونین کو ملایا ہوا ہے. اور جیسا بھی آپ دیکھ رہے ہیں کہ شہید اسماعیل ہنیہ رحمت اللہ علیہ کو شہید کیا گیا، وہ تو شہادت پا کے سعادت کی منزلوں کے اوپر فائز ہو گئے، لیکن اس جگہ پہ جو بین الاقوامی قوانین کی بدترین مخالفت صہیونی اسرائیلی شیاطین نے کی، اور اسی طریقے سے انسانی کرامت کو انہوں نے پامال کرتے ہوئے ایک انتہائی شیطانی حملہ کیا، اس کے جواب کے لیے ایران جو ہے اس نے پہلے سے اعلان کر دیا ہے، لیکن مناسب طور پہ تدبیر کر کے آگے قدم اٹھا رہا ہے، کیونکہ اسرائیل ہی کے بنائے ہوئے ایک ماحول میں اور میدان میں قدم رکھ کے آگے بڑھنا جو ہے یہ اپنے آپ کو جال میں پھنسانے کی والی بات ہے، جیسے کہ کئی یہ تجزیہ تحلیل آپ کے سامنے بزرگان کے آ رہے ہیں. لہذا ایران جو ہے وہ خود ان کو اپنے جال کے اندر لا کے اپنے دشمن کو ٹارگٹ کرے گا، لیکن اس کام کے لیے ایران کو بھی چند ممالک کا جو ہے وہ معاہدوں کی صورت میں ساتھ اور مدد اور تعاون چاہیے، مثلا یمن کے ساتھ، شام کے ساتھ، لبنان کے ساتھ، یہ ایک بلاک بنتا ہے اور ایک تعاہد انہوں نے کیا ہے یا آپس میں معاہدوں کے ذریعے سے وہ اپنے دفاع کی جنگ لڑ رہے ہیں. اسی طرح فلسطین اور حماس ان کے ساتھ موجود ہے. ایک دوسری طرف سے صہیونی اپنے اس ناجائز جو ظلم و ستم ہے اس کو انجام دینے کے لیے ایک تعاہد کے ساتھ چل رہی ہے، اس لیے ریاستیں معاہدوں کے بغیر نہیں رہتی. کئی بڑی بڑے پلیٹ فارم بنے ہوئے ہیں کہ جو معاہدوں کی صورت میں اقتصادی مسائل ہیں، دفاعی مسائل ہیں، تعلیمی مسائل ہیں، صحت و سلامتی کے مسائل ہیں، ان سے نبرد آزما ہیں. دین اسلام اس حکمت کو کامل طور پہ اختیار کرتا ہے، لہذا دین اسلام میں اگر آپ نبی صلی اللہ علیہ وسلم کی تمام جنگوں کا مطالعہ کریں تو ہمارے لیے آشکار ہوگا کہ تقریباً ساری کی ساری جنگیں وہ دفاعی جنگیں ہیں، حتیٰ کہ علماء میں اختلاف ہے شیعہ فقہا میں، کوئی ابتدائی جنگ بھی تھی یعنی نبی صلی اللہ علیہ وسلم یا لشکر اسلام نے ابتدا کی ہو، ایسا کبھی ہے؟ अगर हमें इब्तदाई भी कोई जंग नज़र आती है तो वो मुआहिदा तोड़ने की वजह से है, वो उनके खतरात का भांप लेने की वजह से, इसलिए वो भी एक नौ की दिफाई जंग है। क्योंकि दीन इस्लाम में जंग वो मजबूरी का एक नाम है, इख्तियारी सूरत में जंग का हुक्म मौजूद नहीं है, मजबूरी में जंग का हुक्म मौजूद है। लिहाजा ये नुक्ता तमाम बयान से पहले हमें अपने पास हिफ्ज़ करना चाहिए कि जो जंग है दीन इस्लाम में वो हालत मजबूरी में, हालत इख्तियार में जंग मौजूद नहीं है। नंबर दो, अगर कोई कौम जो जंग के लिए आमादा हुई हो वो अहद पैमान बांध ले, मुसालहत के लिए आ जाए, तो दीन इस्लाम की हिकमत ये है कि आप मुसालहत और अहद पैमान को इस जंग और लड़ाई के ऊपर फोकियत दो। क्योंकि मुसालहत में और मुआहदे की ताबेदारी में और मुआहदे को अंजाम देने में ये इंसानी करामत झलकती है, और जंग के अंदर जो है वो एक इंतकाम की फ़ज़ा या तबाहकारी हमारे सामने आती है। लिहाजा अगर ऐसा मौरद आ जाए कि दो ग्रोह जो माजी में भी जंगें लड़ चुके हैं और अब दोबारा जंग की सूरत में एक फरीक बहारी भी है लेकिन दूसरा फरीक मुआहदे और सुलह सफाई की पेशकश कर देता है, तो ये जो बहारी एक फरीक है इसके लिए भी ज़्यादा बेहतर सूरत यही है कि वो उनके साथ मुआहदा कर लें, अगर उसमें मुआहदे की सूरत ज़्यादा साजगार है। आया ये दो नुक्ते जब हमने देख लिए तो हम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा से बाज़ पहलुओं को मुतालिया करते हैं कि जिसमें उन्होंने अहद पैमान जिक्र किए गए हैं। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा को दो हिस्सों में तकसीम किया जाता है, एक है मक्की मरहला और दूसरा है मदनी मरहला। इसको दर हकीकत हिजरत की वजह से तकसीम किया गया है। मक्की मरहला और मदनी मरहले से ज़मीनी सिर्फ और सिर्फ हकायक मकसूद नहीं है, बिलखसूस मक्की और मदनी सूरतों में, यानी वो सूरतें मक्की नहीं कहलाती जो मक्का में नाजिल हुई हों। मुमकिन है कि मदीना में कोई सूरत नाजिल हुई हो लेकिन वो क्या कहलाती है, मक्की सूरत कहलाए, सही है। इसी तरीके से ज़रूरी नहीं है कि कोई सूरा मदीना में नाजिल हो तो वो मक्की है, बल्कि हो सकता है मक्का में वो सूरा नाजिल हुई हो या आयत नाजिल हुई हो, वो क्या कहलाएगी, मदनी। फिर मक्की और मदनी का मियार सूरतों के अतबार से क्या है, जैसा कि कई दुरूस में अर्ज़ किया जा चुका है, हिजरत। जो कबल हिजरत नाजिल हुई हैं वो सारी आयात मक्की हैं, चाहे मदीना में क्यों ना नाजिल हुई हो, और वो आयात सारी की सारी मदनी हैं कि जो बाद हिजरत नाजिल हुई हैं, चाहे वो मक्का में हजतुलविदा के मौके पे जैसे आयात नाजिल हुई, अल्यौमा अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम निअमती, वो तो जुहफा के मकाम के ऊपर नाजिल हुई, या बाज़ आयात हैं जो मक्का में नाजिल हुई, नबी सल्लल्लाहु अलैहि वसल्लम उधर तशरीफ़ ले गए थे, अब वो मक्की नहीं कहलाएंगी चूँकि बाद हिजरत है, इसलिए क्या कहलाएंगी, मदनी सूरतों में है। लेकिन जिंदगानी के एतबार से सरजमीन का दखल है। जब हम नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत और उनकी शख्सियत को तकसीम करेंगे तो यहाँ पे किसका दखल है, सरजमीन के एतबार से है। जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मक्का की ज़मीन पे ज़िंदगी बसर करते थे, या हिजरत भी इधर कह सकते हैं, कबल हिजरत थे, तो इसको हम कहते हैं मक्की मरहला। बस कबल हिजरत कौन सा मरहला कहलाएगा, मक्की, और बाद अज़ हिजरत मदनी मरहला। ये दो ज़िंदगी नबी सल्लल्लाहु अलैहि वसल्लम की तकसीम है। हर दो मरहले ज़िंदगी में हमें कई मुआहदे नज़र आते हैं जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुशरकीन के साथ या अहले किताब के साथ या कबाइली लड़ाइयों के दरमियान उसको अंजाम दिया। मक्की मरहले की इब्तदा नबी सल्लल्लाहु अलैहि वसल्लम की विलादत बसादत से हो जाती है, इसलिए ज़माने जाहिलियत का दौर मक्की दौर में ही आता है, और ज़माने बेअसत के जो बकिया अदवार हैं वो भी मक्की दौर ही कहलाता है। अमूमन मक्की दौर से मुराद वो 13 साल हैं जो ज़माने बेअसत के बाद के हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम के ऐलान नबूवत के बाद थे, लेकिन मक्की दौर ये सारा का सारा है। मक्की दौर में अब हम बाज़ मुआहदों को मुलाहिज़ा करते हैं कि जो आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम से अंजाम पाए हैं। इनमें पहला हमारे पास आता है हिल्फुल फ़ुदूल। ये जो हिल्फुल फ़ुदूल है। इस इनवान से एक मुआहिदा है जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के दौर में वजूद में आया और नबी सल्लल्लाहु अलैहि वसल्लम ने आगे बढ़कर इसमें हिस्सा लिया, और ये बेअसत से पहले था, यानी ऐलान नबूवत से पहले था। वजह क्या बनी? ज़माने जाहिलियत का दौर था, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम की बेअसत से पहले का दौर ज़माने जाहिलियत का दौर कहलाता है। ज़माने जाहिलियत का दौर था, अरब कुरैश जो हैं मुख्तलिफ ताइफ़ों में और जमातों में तकसीम कर रहे थे। यहाँ पर ये मसला पेश आता था कि मक्का में बाज़ अफराद बाहर से आया करते थे, बेगाने अफराद होते थे। अगर उनके पास कुव्वत और माल नहीं होता था तो उनका माल बदमाशी की असास पे लूट लिया जाता था, और इससे बदनामी फिर सब कबाइल की भी होती थी। और ये भी पता होता था कि फ़लां शख्स ने लूटा है, लेकिन कोई इनके मामलात में मदाखलत नहीं करता था। मतलब आप उस दौर में गए कोई सामान ले कर मक्का, अब चूँकि अजनबी लग रहे हैं तो उधर मसलन अबू सुफियान या इस तरह की कोई शख्सियत, आस बिन वायल वगैरह जैसी, ये ख़रीद लेते, ख़रीदो फरोख करते तो या पैसे नहीं देते थे या टाल मटोल करते, अच्छा आज दे देंगे आज दे देंगे, इंतहाई ताखीर करते पैसे देने में कि वो दर्दसर हो जाता और वो थक जाता कि इनसे तो पैसे निकलने वाले नहीं हैं। अब वो दीगर कबाइल और बड़ी शख्सियात से रुजू करता कि मेहरबानी फरमा के ये आस बिन वायल जो अमर बिन आस का बाप है, सही है अमर बिन आस, ये सारे ख़ानदान जो हैं बदमाश इब्ने बदमाश, इन सब का ख़ानदान है, यानी नस्ली बदमाश थे ये सारे। तो अमर बिन आस के जो बाप है आस बिन वायल सहमी सहामी, ये इस तरह से इसके बारे में वारिद हुआ है कि एक शख्स यमन से चीज़ें लेके आए, चूँकि शाम और यमन ही उस दौर में मराकज़ तिजारत थे और ये दरमियानी रास्ता मक्का कहलाता था, जैसे बंदरगाह आज की है कि दुबई वगैरह के ऊपर हर आने वाला जहाज़ ठहरता है, और एक आलमी मंडी इस टाइम दुबई बनी हुई है। तो उस दौर में आलमी मंडी जो थी तिजारत के इनवान से दो बड़े ममालिक शाम और यमन के दरमियान मक्का एक रुकने की, ठहरने की और फरोख्त होने की अशिया की जगह बनती थी, यानी बड़े बाजार इधर थे, क्योंकि मक्का की संगलाख चट्टानों में उगता तो कुछ भी नहीं था, तो इसलिए उधर सारा गुजर बसर कहाँ से होता था, ये जो तजारती काफ़िले आते और सामान लेके आते थे। तो यहाँ पे अब यमन से कोई शख्स मसलन आया है ख़रीदो फरोख करने, तो ख़रीदी उससे चीज़ें आस बिन वायल सहामी ने, यानी एक बड़ा बदमाश सरदार, लेकिन कीमत नहीं अब दे रहा, तो बड़ी इसने मिन्नत समाजत की। तो इसके बाद वो फिर बड़े सरदारों की तरफ रुजू करेगा, जैसे अबू सुफियान, अबू जहल और इन लोगों से। तो वो लोग भी कोई संजीदा नहीं होते थे कि क्या दूसरों के मामलात में हमने एक किसी किस्म की मदाखलत करनी है। तो ये जो यमनी मर्द था, अब ये तलाश कर रहा है कोई ऐसा शख्स जिसके पास मैं पनाह अव्वल लूँ और कोई मुझे मेरा हक किसी तरह से दिला दे, लेकिन कोई भी शख्स मदद करने के लिए तैयार नहीं था। तो यहाँ तक के वो एक जगह पे बैठ के अब ऊंचे ऊंचे अशार में अपने नाले और आहो फगा बुलंद कर रहा है कि क्या ये जगह है और किस तरह के इधर लोग बसते हैं कि जिन्होंने मेरे साथ ये तबाहकारी की है। इस मौरद में जो अशराफ़ कुरैश, क्योंकि बिल आखिर नबी सल्लल्लाहु अलैहि वसल्लम और जनाब अब्दुल मुत्तलिब और उनके आल औलाद मौजूद थी, तो जनाब अब्दुल मुत्तलिब के जो भाई बेटे थे ज़ुबैर, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के चचा, ये बड़े सरदारान कुरैश में शुमार होते थे। उन्होंने सबसे पहले कहा कि हम आपस में सरदार जुड़ते हैं और कोई ऐसा बदमाश कोई बदमाशी करे कि किसी का माल काबू में कर लिया या किसी को पैसे नहीं देता और या ताखीर पे ताखीर करता है, तो हम सारी उस पर प्रेशर डाल के उससे वो माल उसका निकाल के या माल वापस करें या उसकी रकम वापस करें। इसको नाम दिया गया हिल्फुल फ़ुदूल के इनवान से, और जनाब ज़ुबैर बिन अब्दुल मुत्तलिब ने सबसे पहले पेशकश की कि आओ और इस हवाले से हम मुआहदा करते हैं। तो मुख्तलिफ जो ग्रोह थे कुरैश की, उन्हें ऐलान कर दिया गया, और दारुन नदवा एक मीटिंग कॉन्फ्रेंस हॉल था, यानी एक जगह बनाई हुई थी दारुन नदवा जहाँ पे सारे हल अक़द के मसाइल जो है ना, यानी झगड़े वगैरह निपटाए जाते थे और इस तरह की अमूर। तो तो यहाँ पे ये जमा हुए सारे कुरैश वाले, इन्होंने आपस में ये शिक रखी कि अगर कोई शख्स बाहर से आए और वो कोई मामला अंजाम देता है तिजारती, और जो कुरैश में या सरजमीन मक्का में बसने वाला बासी है वो उससे कुछ बदमाशी या नाइंसाफ़ी करता है, मतलब उसे पैसे नहीं देता, बहुत ताखीर से पैसे देता है, टाल मटोल करता है, अजियत करता है, तो हम इस मज़लूम की दादरसी करेंगे और जालिम से उसका हक लेके वापस करेंगे। तो जनाब ज़ुबैर बिन अब्दुल मुत्तलिब जो हैं उन्होंने ये पेशकश की, और इसको फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने भी खूब सराहा। दीगर बनी हाशिम के अलावा बनी मुत्तलिब हैं और फर्जंदान अब्द मनाफ हैं, बहरहाल एक बड़ी तादाद जो है वो इस पैमान के ऊपर हाजिर हो गई और उन्होंने इसके ऊपर इत्तेफाक नज़र किया, जिसके नतीजे में ये करार पा गया। लेकिन बनी अब्द शम्स यानी बनु मैया की नस्ल जिस शख्स से चली, बनी नौफल और बनी अब्द मनाफ में बाज़ ऐसे कबाइल थे कि उन्होंने इस अहद व पैमान को कबूल नहीं किया और इस अहद व पैमान से मुसलसल बाहर रहे। तो ये ज़माने जाहिलियत में अंजाम पाने वाला, देखें, एक मुआहिदा था। ये मुआहिदा चूंकि अमनियत के ऊपर मज़लूम की मदद करने और जालिम से मज़लूम का हक लेने की शिकों के ऊपर मुश्तमिल था, लिहाजा आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम इसके हमायती भी हुए और इसमें आगे बढ़ चढ़ कर हिस्सा भी लिया। इसकी बेबकिया भी कुछ तफसीलात हैं कि इंशाल्लाह ताला उसको हम किसी और मौरिद में देखेंगे, क्योंकि हमारे मौजू से गुफ्तगू बाहर निकल जाएगी। सिर्फ ये बयान करना मकसूद था कि ये एक इज्तमाही अमल अंजाम पाया और जंग की बजाय और जुल्म व सितम की हिमायत की बजाय और खामोश रहना जो जुल्म व सितम की ताईद करता है, इस जुर्म से बचने के लिए इस मुआहदे की कामिलन ताईद वो दीन इस्लाम और नबी सल्लल्लाहु अलैहि वसल्लम से की गई, यहाँ तक कि बाद के आइमा अलैहिम सलाम ने भी हिफ्जुल फजूल के इस मुआहदे को जहन में रखा। इसके नाम पढ़ने की जो वजह थी वो भी मुख्तलिफ कहा जाता है, इसकी वजूहात मुख्तलिफ थी। बहरहाल कहा जाता है हिल्फुल फुदूल आमुल फील, जब ये इब्राहा का लश्कर आया था और तबाह बर्बाद हुआ और अल्लाह के अजाब का शिकार हुआ, उसके 20 साल बाद अंजाम पाया था। और इसमें जो कुरैश की जंगे फिजार से पलटना जो है उसकी तरफ इसका एक मुराजिया कहा जाता है कि आमुल फील के 20 साल के फासले के बाद जितनी भी ये फिजार का बायस बनने वाली जंगें थी, यानी फजूर का बायस बनने वाली जंगें थी, वो इस तबादले की वजह से आस्ता आस्ता ख़त्म होना शुरू हो गई, क्योंकि फजूर बहुत ज़्यादा पाया जाता था, कोई अमनियत का सिलसिला नहीं था। लेकिन ये जब आपस में मुआहदा हुआ तो इसके गहरे असरात मक्का की सरजमीन के ऊपर मुनक़िद हुए। अच्छा, इसे फजूल क्यों कहते हैं? हिल्फ यानी कसम लेना, क्योंकि सब जब इकट्ठे थे तो सबसे अहद व पैमान लिया गया। अहद व पैमान लेते हुए हर एक कहेगा कि मैं मसलन हल्फिया बयान देता हूँ या कसम उठा के कहता हूँ कि मैं इसमें ताईद करूँगा और साथ दूंगा। अगला ताइफा भी कहेगा कि मैं कसम उठा के कहता हूँ या हल्फ बर्दारी करता हूँ कि मैं साथ दूंगा, इसलिए इसको हल्फ से ताबीर किया जाता है। फजूल इसे क्यों कहा जाता है? बाज़ कहते हैं चूँकि इसमें फजूल नामी यानी फजल नामी कई बंदे थे, उनकी जम की वजह से इसको ये करार दे दिया गया, क्योंकि फजूल फजल की जमा है तो फजल नामी अशखास इसमें ज़्यादातर एक ही नाम के अफराद मौजूद थे, उनकी वजह से ये नाम दे दिया गया। या बाज़ ने और भी ज़िक्र किए हैं कि इनमें जो सबसे बुजुर्ग तरीन शरीफ तरीन शख्सियत थी उसके नाम से उन्होंने एक इक्तबास लेते हुए इसका नाम ये डाल दिया। ये हमारे पास एक मौका और एक मौरिद आ गया जो आपने देखा कि हिल्फुल फजूल, और ये बड़ा दिलचस्प है। इससे हमें ये पता लगता है कि कोई जगह मुशरकीन की हो, दुश्मनों की हो, कुफार की हो, अमनियत के ऊपर अगर मामला हो रहा है, मजलूम की मदद के ऊपर अगर मामला हो रहा है, अगर वो आपके दुश्मन ही क्यों ना हो तो उन दुश्मनों के ज़रिए से आप मुआहदा कर लो। और इस मुआहदे पे कब तक कायम दायम रहेंगे? जब तक वो फरीक जिससे आपने मुआहदा किया वो खुद उस معاہدے کو نہ توڑ دے، تب تک وہ معاہدہ جاری رہے گا۔ اور یہ خاندانوں کے اندر بھی ایک بہترین روش ہے۔ قرآن کریم نے جس روش کو خاندانوں کے اندر ایجاد کیا ہے وہ یہی ہے کہ حتیٰ کہ قرآن کریم کی آیت ہے کہ اگر میاں بیوی میں لڑائی ہو جاتی ہے تو شوہر کی طرف سے ایک شخص اور زوجہ کی طرف سے ایک فرد، ان دونوں کے خاندانوں کی طرف سے وہ بیٹھے اور آپس میں ان کے درمیان صلح صفائی کرائیں۔ لیکن دین اسلام چھوٹے سے چھوٹے پیمانے پہ بھی عہد و پیمان، رضامندی، مصالحت، اس کا درس دیتا ہے، چونکہ دین اسلام سلامتی سے ہے، ایمان امن سے ہے، سلامتی اور امن کو دین اسلام چاہتا ہے۔ اگلا ہم اب دیکھتے ہیں، یہ آپ نے ایک معاہدہ دیکھا جو بعثت رسول صلی اللہ علیہ وسلم سے پہلے انجام پایا تھا۔ نبی اکرم صلی اللہ علیہ وسلم نے اسی طرح سے ایک معاہدہ کیا جسے بیعت عشیرہ کہتے ہیں۔ نبی اکرم صلی اللہ علیہ وسلم، انہوں نے جب اعلان نبوت کیا تو سب کو دعوت تو ایک عمومی دی، لیکن کیسے اعلان نبوت کیا؟ جناب عبد المطلب سے تعلق رکھنے والے جتنے خاندان تھے ان کو دعوت دی، اور دعوت اسے کہتے ہیں عشیرہ۔ عشیرہ سے مراد یہ ہوتا ہے کہ آپ کے چچا اور آپ کے خالہ مامو وغیرہ، قریبی خاندان اور ان خاندان سے جڑے ہوئے افراد، ان کو ایک جگہ کے اوپر دعوت دینا۔ اور دین اسلام نے آغاز کا بھی یہ حکم دیا کہ تبلیغات کا آغاز انہی سے کرنا چاہیے، یہ سیرت سے ہمیں معلوم ہوتا ہے۔ تو بیعت عشیرہ میں یہ بات قرار پائی، اس کو کئی نام دیے جاتے ہیں، یوم الدار بھی کہتے ہیں، یوم الانذار بھی کہتے ہیں، حدیث العشیرہ، انذار العشیرہ، کئی نام ہیں اس کے۔ بیعت عشیرہ کا نام، بیعت یعنی نبی صلی اللہ علیہ وسلم نے ان سب کو اپنے نبوت اور رسالت کے اوپر جم ہونے کے دعوت دی اور بیعت کا مطالبہ کیا۔ لہذا اپنے گھر دعوت دی، اب اپنے گھر سے مراد حضرت ابو طالب علیہ الصلوۃ والسلام کا ہی گھر ہے، اور بنی عبد المطلب سے تعلق رکھنے والے سارے کے سارے آ گئے رشتہ دار، اور ان کے سامنے تاریخ میں پہلی بیعت کا تقاضا ان کے سامنے کیا، اور امیر المومنین علیہ السلام اور جناب خدیجہ علیہ السلام، انہوں نے فوراً تائید کی اور بیعت کی اور اعلان کیا ان کی نصرت اور مدد کا۔ اور اس کے پھر واقعہ تفصیلی ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے، تاریخ طبری میں بھی موجود ہے کہ امیر المومنین علیہ السلام کی وصایت، یعنی ان کے خلیفہ ہونے، رہبر ہونے، وزیر اور وارث ہونے کا اسی ٹائم پر اعلان کیا۔ اور اس وقت جو بنی عبد المطلب سے جن لوگوں نے شرکت کی، 40 افراد ٹوٹل تھے، جن میں 4 ان کے چچا تھے، جناب ابو طالب علیہ السلام، جناب حمزہ علیہ السلام، جناب عباس اور ابو لہب۔ ان میں سے ابو لہب جو ہے یہ ایک لعنت کا مستحق قرار پایا، ابو طالب، جناب حمزہ اور جناب عباس، یہ 4 چچا بہرحال موجود تھے۔ ان کی بہترین طریقے سے پذیرائی کی، یعنی دودھ وغیرہ اور جو اس دور میں رائج ایک اچھی خوراک تھی وہ انہیں پیش کی، اور پھر بیعت کرتے ہوئے کہا کہ اپنے نمائندے کا اعلان کیا۔ اب جب نبی صلی اللہ علیہ وسلم نے انہیں دعوت دی اپنی نبوت اور رسالت کی طرف، تو ایک سکوت چھا گیا، خاموشی۔ اس خاموشی کو جس ہستی نے توڑا وہ امیر المومنین علیہ الصلوۃ والسلام ہیں، جناب خدیجہ سلام اللہ علیہا ہیں، اور اسی طریقے سے پھر اطاعت کرتے ہوئے جس نے توڑا وہ جناب ابو طالب کی ایک شخصیت ہے۔ البتہ یہاں پہ جس کی شخصیت کو سب سے زیادہ آشکار تاریخ نے کیے وہ امیر المومنین علیہ الصلوۃ والسلام کی شخصیت ہے، کیونکہ بقیہ جو چچاؤں کا فوراً قبول کرنا ہے، اس کی فضا، ان کے اعلان کی فضا آشکار طور پر موجود نہیں تھی، یعنی جیسا کہ ہم تصور کرتے ہیں اس طرح سے وہ فضا موجود نہیں تھی وہاں پہ، بالآخر ایک شدید قبائلی ایک پریشر موجود تھا۔ لہذا جناب ابو طالب کی مہمان نوازی، ان کی پشت پناہی، ان کا اپنے بیٹے کو آگے کرنا، یہ ساری کی ساری چیزیں ایک مضبوط اور محکم عملی تائید کا ثبوت بنتی ہیں، اور ان کی بیعت اور ان کے ایمان کا ثبوت بنتی ہیں۔ اب یہاں پہ بھی یہ جو بیعت ہے، آپ دیکھیں نبی صلی اللہ علیہ وسلم نے تلوار پکڑ کے فوراً شروع نہیں کر دیا، جو نہیں بات مانے گا چلو گردن اس کی اڑ گئی، جو بات مانتا ہے اور وہ حوریں اس کو ہمیشہ کے لیے دنیا آخرت میں مل گئیں، اس طریقے سے نہیں، بلکہ بیعت کا سلسلہ، معاہدے کا سلسلہ، انہیں غور و فکر کرنے کی مہلت دینا، اچھے انداز میں ان تک ایک بات کو پہنچانا، یہ مراحل طے کیے گئے. لہذا یہاں پہ بھی آپ نے دیکھا کہ معاہدے ہیں، حتیٰ کہ یہ معاہدے میں وہ مشرکین کو بھی شامل کریں، لیکن آغاز کہاں سے کیا؟ اپنے عشیرہ سے، اپنے خاندان سے. تبلیغ کا آغاز اپنے خاندان سے کرنا چاہیے. یہ دوسرا ہمارے پاس واقعہ آ گیا کہ جس میں ظاہری طور پہ امام علی علیہ السلام کے علاوہ کسی نے بھی مردوں میں آشکار طور پہ بیعت نہیں کی تھی، چونکہ پہلی مرتبہ تھی. حضرت ابو طالب علیہ السلام کا مذاق بھی بڑا اس موقع پہ اڑایا گیا، لیکن حضرت ابو طالب نے نبی صلی اللہ علیہ وسلم کی پشت پناہی، مہمان نوازی، اور وہ جو حکم دیتے تھے اس کی تکمیل، اس کو کبھی بھی ترک نہیں کیا. لیکن برملہ اعلانیہ طور پہ کس ہستی نے اس دعوت ذوالعشیرہ کے موقع کے اوپر جرت مندانہ طریقے سے بیعت کی؟ وہ امیر المومنین امام علی علیہ السلام تھے. اسی طریقے سے ہمارے پاس وارد ہوا ہے کہ جو کیونکہ بعثت کے 13 سال تھے، 12ویں اور 13ویں سال بعض معاہدے وجود میں آئے، انہی میں سے بیعت عقبہ ہے. دو بیعتیں اس عنوان سے وجود میں آئیں جو مدینہ والوں کی، یثرب کے لوگوں کی، نبی صلی اللہ علیہ وسلم کے ساتھ بیعت تھی. عقبہ در حقیقت کہتے ہیں کہ ایک آپ کہہ لیں کہ دو پہاڑوں کے درمیان جو گھاٹی ٹائپ ہوتی ہے اس کو کہتے ہیں. صحیح ہے، البتہ دو پہاڑوں میں گھاٹی، ایک دو پہاڑ آپس میں ملے ہوتے ہیں اس کو گھاٹی ٹائپ کہتے ہیں، لیکن یہ عقبہ کہیں گے کہ جو ان کے اوپر پہاڑوں کی جو چوٹی ہے، چوٹی کا جو حصہ ہے یہ عقبہ کہلائے گا، جسے فارسی میں گردانے بھی کہا جاتا ہے. صحیح ہے، یعنی جو پہاڑوں کے بالائی حصہ ہے، جو پہاڑوں کے اوپرلا حصہ ہے. یہ اصل میں ٹیلے بنے ہوتے تھے، ٹیلوں کے اوپر وہ کھڑے ہو کے الوداع کیا کرتے تھے یا استقبال کیا کرتے تھے، مختلف طور طریقے عربوں میں رائج تھے. تو یہ جو ٹیلوں کی چوٹی ہے یا اوپر والا حصہ ہے، اسے عقبہ سے تعبیر کیا جا سکتا ہے. اچھا، بیعت عقبہ کے عنوان سے دو بیعتیں ہوئی ہیں، اور ایک میدان تھا، ایک جگہ تھی مکہ اور منیٰ کے درمیان. صحیح ہے، نزدیک منیٰ وہ بنتا ہے. یہاں پر بنی اکرمہ جو ہے اس کا ایک جگہ وہ بنتی ہے، یہ مکہ سے کوئی تقریباً 5 کلومیٹر دور فاصلے کے اوپر موجود ہے. یثرب کے لوگوں کے ساتھ نبی صلی اللہ علیہ وسلم کا اتفاق نظر ہوا تھا، اور اس کو بیت الحرب سے بھی تعبیر کیا جاتا ہے. اچھا، اس کے واقع ہونے کی جو وجہ ہے وہ یہ تھی کہ جب جناب ابو طالب و جناب خدیجہ علیہ السلام وہ اس دنیا سے رخصت ہو گئے، بعض کہتے ہیں کہ بعثت کے 8ویں سال، بعض کہتے ہیں 10ویں سال، اس دنیا سے چلے گئے، تو نبی اکرم صلی اللہ علیہ وسلم کو اب حمایت کی بڑی اشد ضرورت پیش آئی، اور ادھر سے مشرکین نے انتہائی شدید سختیاں کر دیں. تیسری طرف سے یثرب یعنی مدینہ کے لوگوں سے نبی صلی اللہ علیہ وسلم کی ملاقات وہ ہوا کرتی تھی، اور ان کا میلان زیادہ ظاہر ہونے لگ گیا. لہذا آن حضرت صلی اللہ علیہ وسلم وہ تقریباً بعثت کے 13 سال بعد انہوں نے ہجرت کی. لیکن مکی زندگی جتنی بھی ہے نبی صلی اللہ علیہ وسلم کی، کل زندگی کا زیادہ تر حصہ مکہ میں گزرا ہے حضرت صلی اللہ علیہ وسلم کا، آخری 10 سال بس مدینہ میں گزرے ہیں. مثلاً اگر نبی صلی اللہ علیہ وسلم کی 63 سال یا 65 سال عمر ہے، کوئی بھی اختلافی طور پہ آپ لے آئے، 63 سال مثلاً عمر مبارک ہے، تو حضرت صلی اللہ علیہ وسلم کے تقریباً 53 سال وہ کہاں پہ گزرے؟ مکہ میں. مکہ میں بعثت کے 13 سال گزرے، اور 13ویں سال پھر کیا ہوگی؟ ہجرت. 13 سال کتنے ہیں؟ 13 سال مکہ میں گزرے، اور بعثت کے یعنی اعلان نبوت کے 13 سال وہ مکہ ہی میں رہے، اور تیسرے 13ویں سال ہوگی ہجرت. ایک قول کے مطابق 8، اور ایک قول کے مطابق 10، 10ویں سال بعثت کے، اعلان نبوت کے 10ویں سال یہ دونوں ہستیاں رخصت ہوگی، جناب ابو طالب بھی اور جناب خدیجہ بھی. اب مشرکین کی سختیاں بھی بڑھ گئیں، حمایت کی اشد ترین ضرورت ہے، تو سوال یہ پیدا ہوتا ہے کہ یہاں پہ اب کس طرح سے سروائیو کیا جائے. لہٰذا یثرب کے لوگوں کا میلان آ حضرت صلی اللہ علیہ وسلم کی طرف بڑھنا شروع ہو گیا، یعنی مدینہ کا. تو نبی صلی اللہ علیہ وسلم نے مدینہ کے لوگوں کا اچھا استقبال کیا، لیکن رہتے تو مکہ میں تھے اور مکہ سے باہر ٹوٹل نظر رکھی ہوئی تھی کہ یہ باہر نہ کسی طرح سے جانے پائیں، اس لیے زیادہ مکہ سے باہر نہیں جا پاتے تھے. تو اب وارد ہوا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ایسے مورد میں 6 یثرب کے با اثر افراد کے ساتھ ملاقات کی اور ایک معاہدہ کیا، یعنی 6 افراد تھے ان کے ساتھ روبرو ہوئے. محل ملاقات قرار پایا یہی مقام عقبہ، اور بعض کہتے ہیں کہ منا میں. یہ 6 کے 6 افراد قبیلہ خزرج سے تعلق رکھتے تھے. بس یہ جو عقبہ ہے یہ مکہ کی طرف ہے، منا کی حد کی اوپر ہے، اور ایک دشوار گزار پہاڑ ہے، ایک دشوار گزار ایک یہ پہاڑ کہا جاتا ہے. تو اس مقام پہ ملاقات کا وقت اور جگہ طے پائی، اور 6 افراد قبیلہ خزرج سے آئے اور انہوں نے چند سوال کیے. نبی اکرم صلی اللہ علیہ وسلم نے ان کی اچھے طور پہ مہمان نوازی بھی کی اور بڑے مثبت جواب بھی دیے، اور ان کا بہت بہترین طور پہ جب یہ ملاقات رہی اور برخورد نبی صلی اللہ علیہ وسلم کے ساتھ رہا اور ان کا اعلیٰ اخلاق دیکھا، تو وہ گویا کہ ان کے اوپر اسلام لے آئے. نبی صلی اللہ علیہ وسلم نے اسلام کی تعلیمات ان کے سامنے پیش کیں، قرآن کی آیات جو ہیں وہ ان کے سامنے پڑھیں اور پیش کیں. تو یہاں پر جو لوگوں کے قلوب ہیں وہ منور ہوئے، یثرب کے جو 6 بندے تھے یہ بہت متاثر ہوئے. اور وہ پہلے یہودیوں سے سن چکے تھے، آپ جانتے ہیں کہ مدینہ کے اطراف میں جتنے افراد رہتے ہیں وہ سارے یہودی تھے، بلکہ یہودیوں نے تو بہت بڑی کالونی اپنی بنائی ہوئی تھی. یہ یہودی کہاں سے آئے تھے؟ یہ اسی شام کی سرزمین میں، اس دور میں اسے شامات کہتے تھے، موجودہ جو لبنان، اردن اور فلسطین اور شام، یہ چاروں ممالک مل کے کیا کہلاتے تھے؟ شامات کہلاتے تھے. تو اس علاقے میں ہی حضرت عیسیٰ علیہ الصلوۃ والسلام تشریف لائے تھے، اسی علاقے میں داؤد اور سلیمان علیہ السلام تھے، اسی علاقے میں حضرت ابراہیم علیہ الصلوۃ والسلام کی قبر مبارک ہے اور وہ رہا کرتے تھے ادھر بھی. لہذا یہاں پہ ان کتابوں میں تورات اور انجیل ان میں تکرار کے ساتھ یہ آیا تھا کہ اس مقام سے، یعنی جسے آج کے دور میں مکہ کہا جاتا ہے یا یہ جو پہاڑیاں ہیں، ان جگہ سے اسلام بلند ہوگا یا نور نکلے گا مکہ اور مدینہ کے جگہ سے. بہرحال اپنی کتابوں میں جو علامات پڑھی تھی، تو اس وقت کے مومنین انتظار کرتے ہوئے نجات دہندہ کے، اپنے دور کے مہدی کے انتظار میں اس جگہ آ جائے جہاں سے قیام مہدی نے کرنا تھا، کیونکہ سارے کے سارے انبیاء و آئمہ علیہ السلام اپنے ہدف کے اعتبار سے مہدی ہیں، بالخصوص نبی صلی اللہ علیہ وسلم اور تمام آئمہ علیہ السلام اپنے ہدف کے اعتبار سے سارے مہدی ہیں. لیکن عملی طور پہ کس کو یہ اعزاز حاصل ہوگا کہ جو اس کو عملاً جامع پہنا سکے؟ وہ امام زمان عجل اللہ تعالی فرجہ الشریف ہے. بہرحال اس دور کے مومنین آخری نبی کی جو علامات اور جو خصوصیات اور تذکرے انہوں نے سنے ہوئے تھے، ان کا انتظار کرتے کرتے آباد ہو گئے مکہ مدینہ میں. مدینہ میں ان کا کاروبار زیادہ چل پڑا، اور یہ لوگ منظم اس دور میں بھی تھے، جیسے آج کے دور میں اقتصاد کے اوپر بیٹھے ہوئے ہیں، اس دور میں بھی یہ بیٹھے تھے. لیکن یہ خالص مومن طبقہ ادھر منتقل ہوا، کیونکہ یہ بڑے سرسبز علاقے تھے شامات کے علاقے، اور بہترین لذیذ ترین غذائیں جو ہیں وہ اس جگہ پر موجود ہیں. تین اور زیتون کے درخت انہی جگہوں کے اوپر موجود ہیں، پھل میں خاص قسم کی مٹھاس آج بھی باقی ہیں، یعنی زرخیز زمینوں میں شمار ہوتے ہیں. وہ اپنے اس زرخیز زمینوں کو چھوڑ کے اور اپنے املاک اور جائیدادوں کو چھوڑ کے آخری نبی کی خاطر آ گئے، اور انجیل نے بھی واضح طور پہ کہا، بلکہ انجیل میں جو وارد ہوا ہے وہ قرآن کریم نے بھی ذکر کیا ہے. سورۃ الصف میں آپ یہ پڑھتے ہیں کہ ارشاد باری تعالیٰ تھا، وَإِذْ قَالَ عِيسَى ابْنُ مَرْيَمْ يَا بَنِي اسرائیل، جب وہ وقت یاد کرو عیسیٰ بن مریم نے کہا اے بنی اسرائیل، انی رسول اللہ علیکم، میں تمہاری طرف اللہ کا رسول ہوں، بھیجا گیا ہوں. وظیفے میرے کیا ہیں؟ مصدقا لما بین یدی من التورات، تورات جو میرے سامنے موجود ہے، میرے ہاتھوں کے سامنے یا میرے قبضے میں ہے، وہ اس کی میں تصدیق کروں، اس کی میں تمام باتوں کی تصدیق کرتا ہوں، یہ اللہ کی کتاب ہے اور یہ معارف اللہ کی طرف سے ہیں. ومبشرا، اور میں بشارت دیتا ہوں، बेरसूलिन, एक ऐसे रसूल की, यती जो मेरे बाद आएगा, मिन बाद इस्मुहु अहमद, यती मिन बादी, मेरे बाद वो रसूल आएगा, इस्मुहु अहमद, उसका नाम क्या होगा? अहमद। पूरे कुरान में एक दफ़ा अहमद आया। यानी ईसा अलैहिस्सलाम तमाम बनी इसराइल को ये सबक पढ़ा रहे हैं, एतिकाद उनका बरपा कर रहे हैं, ईमान लाने का दर्स दे रहे हैं कि अहमद आएगा मेरे बाद। और ये अहमद का इंतज़ार करते करते आ गए मदीना में, और मदीना में कुव्वत भी उन्होंने हासिल की, तिजारतें बढ़ गईं, और कई गांव और इलाके उन्होंने आबाद कर लिए, यहाँ तक कि बेहतरीन ज़िंदगी बसर करने लग गए। फलम्मा जाअहुम बिलबय्यिनात, और वो अहमद जब बय्यिनात लेके आ गए, कालू हाज़ा सिहरुम मुबीन, तो उन्होंने कहा कि ये खुला जादू है, ये तो वाज़े जादू है। जब भी मुकाबला ना कोई कर सके ना, वो कहते हैं ये जादू है। मिसाल के तौर पे अभी इंजीनियर साहब सारे बुज़ुर्गों को उड़ाते हैं, अगरचे वो अपनी जगह पे ये काम ठीक करें कि बेकार और फजूल किस्म के जो इतकादात बना के बाबाओं के और सूफिया के आम किए हुए हैं, वो कुरान और सुन्नत से दूर किया गया है, इन लोगों के ख़िलाफ़ इकदाम करना चाहिए। लेकिन ऐसा भी नहीं है कि कोई करामत इंसान नहीं दिखा सकता इस सतह पर पहुँचाओ। तो बिलफर्ज अगर इंजीनियर साहब के सामने किसी ने करामत दिखा दी, आखिर में क्या कहेंगे? नहीं नहीं मैं इन बाबों को तो नहीं मानता, हादा सेहरुन मुबीन, इंसान के पास आखिरी ये रह जाता है, ये तो खुला जादू है, हतमन जादू किया होगा। और ये बड़ी एक ताजुब की चीज़ है कि मुहय्यरुल उकूल, अगर एक अमल अंजाम दिया जाए, इसको तस्लीम करते हैं कि ये इस हैरत अंगेज़ काम को अंजाम देने की क्या कुदरत रखता है। यानी ये बशर इस हैरत अंगेज़ अमल को अंजाम देने की क्या है कुदरत रखता है, इसका एतराफ़ कर रहे हैं या नहीं कर रहे हैं? लेकिन वो खुब्ज़ नफ्स देखें कि वो नफ्स की जो खबासत है वो उनको ये बताती है कि ये कुदरत अल्लाह ने नहीं दी, शैतान ने दी है। वैसे तौहीद परस्त बनते हैं ये सारे के सारे, लेकिन इधर क्या कायल हो जाते हैं कि नहीं नहीं ये तो जादू है, जादू तो यकीनन अल्लाह ताला ने उसको नहीं हुक्म दिया कि जाओ तुम ये करो। लिहाजा मुझे बताएं कि कौन सी ज़्यादा चीज़ बेहतर है, कि आया अल्लाह की तरफ इसकी नस्बत दें अगर नेक और साले बंदा है कि करामत अल्लाह की तरफ से है, या हम ये कहें कि नहीं नहीं ये तो शैतान की तरफ से कुदरत इसे मिल गई। यानी शैतान कुदरत दे मान लेते हैं, हाँ शैतान दे सकता है, तो अल्लाह नहीं दे सकता क्या कुदरत? तो बस करामत इंसान से सादिर हो सकती है। खुलासे कलाम हम अपने इस बयान की तरफ आते हैं, और बकिया इंशाल्लाह ताला हम अगले दर्स में मुतालिया करेंगे कि यहाँ पे मुशरिकीन वो मदीना आ गए और मदीना में आबाद भी हो गए, तो इन लोगों ने, मदीना के लोगों ने अब सुना हुआ था कि एक नबी आएगा, खसूसियात इनसे सुनी हुई थी, ये वजह बनी कि इन लोगों ने जल्द ईमान ले आए, और एक के बाद दो पैमान हुए, एक ही साल में थोड़े से फासले के साथ दो पैमान हुए, और उसमें फिर मक्का के लोगों ने एक अहदो पैमान बांधा, और वो ये था कि वो मदद करेंगे, नबी सल्लल्लाहु अलैहि वसल्लम की दावत पे लब्बैक कहेंगे, और इस्लाम का सबक और इस्लाम की तालीम नबी सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ाई, और उनके दरमियान आस्ता आस्ता ये तालीम उजागर हो गई, और यहाँ से बैते उकबा हमारे सामने ये ज़ाहिर होता है एक मुआहदे की सूरत में, और उसकी पासदारी। यानी आप देख रहे हैं दीन इस्लाम मुआहदों के ज़रिए, दावत के ज़रिए, तालीम के ज़रिए, बैयत के ज़रिए फैला, तलवार के ज़रिए से आगाज़ में नहीं फैला। और उकबा पहाड़ी से भी आप वाकिफ़ हो गए, मक्का से 5 किलोमीटर दूर है, बाज़ मिना का इलाका ही करार देते हैं, बाज़ से एक अलग से पहाड़ करार देते हैं, और उकबा अमूमी तौर पर एक बालाई हिस्से को पहाड़ के कहा जाता है। फिर बकिया मदनी तौर पर मदनी बाज़ मुआहदे हैं, जिनमें से आप एक जानते हैं कि महाजरीन और अंसार जाते साथ नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक मुआहदे अखुवत वो बरकरार किया, क्योंकि महाजरीन थोड़े से थे जो गए थे, और वो मदीना के लोगों को अंसार करार दे दिया गया चूँकि मदद करने वाले हैं। यकीनन कुल आबादी का कितना हिस्सा महाजर होंगे, बहुत हुआ 20% अगर बात को हम देखें भी, नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ जिन्होंने मक्का से हिजरत की वो मुहाजिर कहलाए, और जो मदीना में ज़िंदगी बसर किया करते थे वो सारे मुसलमान क्या कहलाए? अंसार। अंसार के दो बड़े कबीले थे, कबीले औस और कबीले खजरज। तो इनके दरमियान नबी सल्लल्लाहु अलैहि वसल्लम ने पहला सीगे अखुवत पढ़ा, کیونکہ قرآن نے بھی یہ تصور پیش کیا ہے انما المؤمنون اخوتن، مومنین آپس میں بھائی بھائی ہیں، تو مہاجرین اور انصار کے درمیان پھر برادری کا ایک رشتہ ایجاد کیا گیا، ایک مہاجر کو دوسرے انصار کے ساتھ بھائی قرار دیا گیا، اور وہ انصار اپنے بھائی کی پھر کاملاً مدد کرتا، گھر بار، کھانے پینے، حتیٰ کہ اس کی ازدواجی زندگی کو آباد کرنے کے لیے اپنی قوم قبائل سے اس نے شادیاں کرائیں، اور اس طرح سے ایک معاشرہ اخوت ایمانی کی اساس پر نبی صلی اللہ علیہ وسلم کی بدولت آغاز کا جو معاشرہ ہے وہ اخوت ایمانی کی اساس کے اوپر قائم ہوا. یہ بھی آپ نے معاہدہ دیکھا. بقیہ معاہدے انشاءاللہ تعالی ہم اگلے درس میں پڑھیں گے، جن میں سب سے اہم صلح حدیبیہ ہے، اور جو صلح حدیبیہ ہوا اس کو بھی انہوں نے پامال کیا، اور اس سے آپ کو یہ پتہ لگ جائے گا کہ یہ عہد و پیمان کس طرح سے انہوں نے توڑے. صلی اللہ علیہ سیدنا محمد و آلہ طاہرین.